हेलो श्रोताबिन, गए वर्ष हामीले कोड फर नेपाल नामक एक संस्थाबारे कार्यक्रममा कुरा गरेका थियौँ। नेपालमा डिजिटल साक्षरताको विकासको लागि भन्दा स्थापना गरिएको उक्त संस्थाद्वारा त्यो बेला को नेपाली भन्ने एक प्रतियोगिता आयोजना गरिएको थियो, जसमार्फत नेपाली भनेको को भन्ने प्रश्नको जवाफ खोजिएको थियो। अहिले उक्त संस्थाद्वारा केही हप्ता अगाडि नेपालमा 100 बढी मानिसहरूको मृत्यु हुने गरी आएको बाढीबारे विभिन्न तथ्याङ्कहरू सार्वजनिक गरिँदैछ। विशेष गरी बाढीका कारण देशको कुन जिल्लामा कतिको धनजनको क्षति भएको बारे जानकारी कोड फर नेपालद्वारा सार्वजनिक गरिएको छ। त्यसै गरी सो संस्थाद्वारा 2 अगाडि नेपालमा आएको भूकम्पपछि गोर्खाको बारपाकमा मानिसहरूले राहत पाए कि पाएन भन्ने बारे बुझ्न राहत पायो नामक एक सर्वेक्षण पनि आयोजना गरिएको थियो। देश विदेशबाट त्यहाँका स्थानीय बासिन्दाहरूको सहयोगको लागि भन्दै सङ्कलन भएका चन्दाहरू प्रभावित मानिसहरूले कतिको पाए त भन्ने बारे उक्त सर्वेक्षणद्वारा जाँच गरिएको थियो। यसै क्रममा श्रोताबिन, हामीले कोड फर नेपालका रोशन घिमिरेसँग हामीले उक्त संस्थाको बाढी पीडितहरूको संख्यादेखि नेपालबारे अन्य तथ्याङ्कहरू सार्वजनिक गर्ने कामबारे कुरा गरेका थियौँ। सबभन्दा पहिला त बाढीपछि प्रकाशित जानकारीहरू कसरी सङ्कलन गरिएको भनी सोधेका थियौँ। आउनुहोस्, एसपिएस नेपालीसँग रोशन घिमिरेको उक्त कुराकानी सुनिहालौँ।
अगस्तको 2 हप्तामा बाढी आइसक्यो अनि अब यो नेपालको हामीले थाहा पायौँ होइन। त्यसभन्दा पछाडि अब सुरुमा चाहिँ 2-4 दिन चाहिँ कसैले पनि यो डाटा कलेक्सन गरेका थिएन। अब हामीले अहिलेसम्म गरेका काम चाहिँ अब प्राय नेपाल म्याप होस् वा राहत पायो आक्स नेपाल, यो नेपालमा डाटा सम्बन्धी काम गर्ने भएर पनि हामीले चाहिँ यो काममा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने लाग्यो। त्यही अनुसारले तेस्रो दिनसम्म हुँदाखेरि चाहिँ नेपाल सरकारले बल्ल यो यति मान्छेको मृत्यु भयो भन्ने खालको त्यो जुन यति ठाउँमा राहत बाढियो भन्ने त्यो इन्फर्मेसनहरू छ नि दिन थाले होइन। त्यही बेसमा चाहिँ हामीले तेस्रो दिनपछि चाहिँ हामीले डाटा खेलाउन थाल्यौँ अनि त्यसैको आधारमा त्यस्तै यो अब त्यो त्यतिखेरसम्म पनि बाढी आइरहेको थियो। नेपाल सरकारले एकताले अपडेट गर्दाखेरि चाहिँ हामीले त्यो इन्फर्मेसनहरू म्याप मार्फत भिजुअली इन्टरेक्टिभ तरिकाको म्याप अनुसारले चाहिँ अनि त्यसमा भएको क्याजुअलिटीको नम्बरहरू मान्छेहरू कतिजना विस्थापित भए त्यस्तो नम्बरहरू हाल्न थाल्यो। त्यसरी नै सुरु भएको हो यो के अरे बाढी गएको 2-3 दिन पछाडि हामीले सुरु गरेको हौ यो प्रोजेक्ट।
अनि कतिको युजफुल भयो होला त भनौँ, अहिले नेपालमा यस प्रकारको यो डाटाहरूको अब युसेज कतिको बढेको छ, मेन त प्रयोग कतिको बढेको छ होइन। यसले चाहिँ अब त्यही गभर्मेन्ट लेभलदेखि लिएर अब पोलिसी लेभलमा नीति निर्माण गर्नेहरूलाई पनि यस प्रकारको डाटाहरूले कतिको युज भयो होला जस्तो तपाईँले लागेको छ भनौँ न।
अब यो अहिले डाटा सम्बन्धी काम नै पनि अब सबैतिर भनौँ न, नेपाल मात्र होइन अरूतिर पनि यो नयाँ खालको काम हो होइन, जसले चाहिँ अनि अब तत्कालै नेपालमा सब धेरैभन्दा धेरैले उपयोग गर्नु भएको छ कि छैन त्यो भन्न चाहिँ गाह्रो नै छ। अब मुख्य प्रयत्न चाहिँ यो अहिले जुन यो डाटाहरू हेर्ने छ नि त्यो हेर्ने वातावरण बनाउनु हो। हामी चाहिँ त्यो भनौँ न अब ट्रेल मेकर जस्तो त्यो बनाउँदैछौँ भनौँ, अनि त्यसैको लागि चाहिँ यो प्रोजेक्ट गरेका हो मान्छेहरूले। अब हामीले रिसेन्टली अब हाम्रो के अरे वेबसाइटमा भिजिट गरे नेपाल म्याप र यो हेरेर चाहिँ अलमोस्ट 75,000 मान्छेले चाहिँ भिजिट गर्नु भएको छ होइन लास्टको 3-4 महिनामा। रिसेन्टली अब यो नयाँ पोस्ट चाहिँ अलमोस्ट धेरैजनाले फेसबुकमा ट्विटरमा सेयर गर्नुभएको छ। त्यही भनेर अब त्यस्तै 10,000 जतिको हाराहारीमा मान्छेहरूले हेर्नु भएको होला यो अब लास्ट अब भनौँ न एक हप्ता 10 दिनको अवधिमा। त्यसलाई चाहिँ अब राम्रै रूपमा लिनुपर्छ होइन। अब हामीले अहिले गर्न खोजेको मुख्य काम चाहिँ अब अहिले तत्कालमा पनि अब यो पपुलर भए पनि नभए पनि लङ टर्ममा चाहिँ अब यो कुनै पनि अब यो बाढी त गयो, अब बाढी गइसकेपछि अब यो पछाडि जुन पुननिर्माणको कार्यक्रमहरू गर्नुपर्छ, अब मान्छेलाई जुन सहयोग गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ अब यो ठाउँमा यतिजनाको मृत्यु भयो यतिजना विस्थापित भन्ने कुराहरू चाहिँ एकदम राम्रो तथ्याङ्क थाहा पाइयो भने पछि प्रोग्राम बनाउन सजिलो हुन्छ। त्यो एभिडेन्स बेस्ड अब यो डिसिजन मेकिङ हुन्छ नि पछि नयाँ प्रोजेक्टहरू ल्याउनको लागि त्यसको लागि सजिलो हुन्छ भनेर चाहिँ गर्न खोज्यौँ हामीले। हामी चाहिँ अब कोड फर नेपालमा के बिल गर्छौँ भनेदेखि अब यो राहतको लागि काम गर्ने यो पुनर्स्थापनाको लागि काम गर्नुहुने सबैजनाले चाहिँ डाटा मा बेस भएको अब डाटा भनेको त एउटा तथ्याङ्क अब सबैले अब एउटा भरोसा गर्ने कुरा हो नि त। त्यसमा बेस भएर चाहिँ सबैले नयाँ प्रोजेक्टहरू सुरु गर्नुहोस्, काम अलिकति छिटो छरितो सम्पन्न होस् भन्ने हो, त्यसैको लागि चाहिँ गरेका काम हो।
अनि अब डाटा एक्युरेसीको कुरा गर्दाखेरि भनौँ न, अब कहिलेकाहीँ अब सरकारी जानकारीहरू सार्वजनिक हुँदाखेरि मेन त अब घटनास्थलमा नपुगेको अवस्थामा जानकारी आउनेहरू पनि समस्या रहेको हुँदाखेरि अब प्राय दञ्जनको क्षतिको कुरा गर्दाखेरि यो वास्तविक जान नम्बरभन्दा एकदमै कम भएको भन्ने खालको पनि कहिलेकाहीँ प्रतिक्रियाहरू आउँछ होइन। त्यस्तोहरू चाहिँ नहोस् भन्ने निश्चित गर्नलाई चाहिँ के गर्नुहुन्छ भनौँ त तपाईँहरू, कतिको त्यो अब रिलायबल नै सोर्स इन्फर्मेसन त्यो हुनको लागि भनौँ न।
त्यो चाहिँ अलिक अलिकति गाह्रो छ है नेपाल नेपालको परिप्रेक्ष्यमा।
हजुर, अघि नै तपाईँले नि अब यो रात पायो भन्ने त्यो कुरा गरी उठाउनु भएको थियो होइन, यसको बारेमा अलिकति भनिदिनुहोस् न, यो रात पायोमा चाहिँ खास तपाईँले के गर्दै हुनुहुन्छ यसबाट चाहिँ?
ओके, रात पायोमा चाहिँ अब रात पायो चाहिँ 2000 भूकम्पपछि सुरु भएको प्रोजेक्ट हो होइन, हामीले चाहिँ यसलाई अब यो अहिले बाढी गयो अब फेरि सुरु गरौँ भनेर गरे हो। अहिले अर्को हामीले 2015 अहिले 2017 पनि सबैतिरबाट यो के अरे फन्ड रेजहरू गर्ने यो ठन्डै फन्ड रेजरहरू भयो, बाहिरबाट पनि धेरैले पैसा उठाउनु भयो होइन, तर उठाएको पैसा त्यो जनतासम्म पुगेकै पुगेन भन्ने कुरा चाहिँ धेरैले थाहा पाएको छैन होइन, अझै पनि हामीलाई थाहा छैन। कतिपय सबैले अब सबैले राम्रो हेर्दै गरेपछि कतिपयले चाहिँ त्यो पैसा उठाएर के गर्नु हो भन्ने कुरा हल्ला अब सुनिया छ होइन, कुरा चाहिँ अहिले पनि दोहोरिरहेको छ, धेरैले फन्ड रेजहरू भइरहेको छ। अनि सकेसम्म चाहिँ अब मान्छे उहाँहरूले गरेको डोनेट गरेको पैसाहरू ठाउँमा पुगेको चाहिँ छैन, कतिले अब त्यो ग्राउन्ड लेभलमा भएको मानिसले चाहिँ अब त्यो स्थानीय बासिन्दाले चाहिँ राख्नु भएको छ कि भनेर चाहिँ बुझ्नको लागि हामीले यो प्रोजेक्ट सुरु गरेका हौँ। हामीले त्यसको पहिलो ताली चाहिँ सर्वेहरू गरेका थियौँ, जस्तै अब गोर्खाकमा गएर, यसपालि चाहिँ अब हामी तराई बेल्टमा फेरि कहिले पाउनुभयो, कति दिनुभयो, सरकारले दियो कि दिएन, कसले दियो, त्यस्तो खालको क्वेसनहरू हुन्छ नि। त्यसपछि चाहिँ उहाँको लङ प्लान के छ, एक वर्ष दुई वर्षको प्लान के छ, दीर्घकालीन योजना के छ, त्यो पताउनको लागि चाहिँ एउटा अब भनौँ न त्यसको लागि चाहिँ सर्वे गर्ने प्लान हो।
नेपाल म्याप बारे भनिदिनुहोस् त खास, यो चाहिँ के हो खास?
ओके, नेपाल म्याप चाहिँ अहिले हामीले कोड फर नेपालमा सुरु गरेको नयाँ प्रोजेक्ट हो, जहाँ चाहिँ तपाईँले नेपाल सम्बन्धी नेपालको गाउँ जिल्ला सम्बन्धी सबै जानकारी चाहिँ एकै ठाउँ वेबसाइटमा पाउनुहुन्छ होइन। पहिला चाहिँ के थियो भनेदेखि यो सबै जानकारी खोज्नको लागि चाहिँ अब मन्त्रालय धाउनुपर्ने, कुनै ठाउँमा गएर पिडिएफमा खोज्नुपर्ने थियो, अहिले चाहिँ हामीले यो वेबसाइटमा सबै पिडिएफलाई चाहिँ चेन्ज गरेर एकदम भिजुअली स्टनिङ, एकदम इन्टरेक्ट गर्न पनि सजिलो तरिकाले सबै इन्फर्मेसन एकै ठाउँमा पाउने एउटा वेबसाइट बनाएको छौँ होइन। त्यसमा गएर यो चाहिँ www.nepalmap.org गएर तपाईँले खोज्नुभयो भने चाहिँ त्यो सबै डाटा छ त्यहाँनिर। अब जस्तै तपाईँले कुनै जिल्लाको बारेमा इन्फर्मेसन चाहियो, जानकारी चाहियो भने त्यहाँ गएर त्यो जिल्लाको नाम हाल्नुभयो भने त्यो जिल्लाको पपुलेसन, महिला पुरुषको सङ्ख्या, कति प्रतिशत मान्छे गरिब छन्, कति प्रतिशत मान्छे घरमा टोइलेट छैन, स्वास्थ्य कर्मी कति छन् त्यो जिल्लामा, सबै इन्फर्मेसन नि त्यो सबै मुख्य इन्फर्मेसन चाहिँ त्यहाँ छन्, जुन चाहिँ अब विद्यार्थीको लागि, अब जर्नलिस्टको लागि, रिसर्चको लागि, व्यापार गर्नेको लागि, सबैको लागि चाहिँ एउटा राम्रो थलो प्लेटफर्म क्रिएट गर्न खोजेको हो हामीले।
अनि जुन अब डिजिटल लिटरेसीको लागि अब विशेष गरी महिलाहरूको लागि तपाईँहरूले काम गर्दै आउनु भएको छ होइन, तर कस्तो छ अहिलेको हिसाबले भनौँ न, टेक्नोलोजीको एक्सेस कस्तो छ अहिले विशेष गरी बालबालिकाहरूमा?
बालबालिकामा विशेष त अब सहरी क्षेत्रमा त राम्रै छ र अब तर अहिले तपाईँ गाउँ क्षेत्रमा जानुभयो भने चाहिँ अझै पनि हाम्रो इन्टरनेटको पहुँच पुगिसकेको छैन। अब मोबाइलको चाहिँ पुगेको छ, तर इन्टरनेट चलाउने चाहिँ त्यो अब सुविधा पुगिसकेको छैन, अझै महँगो छ होइन। तर अब बिस्तारै अब जस नेपालले सूचना प्रविधिको क्षेत्रमा बिस्तार ठुलो एउटा अब फड्को मारिरहेको छ, अब होपफुली अबको 5 वर्षमा चाहिँ सबैसँग सबैको घरमा इन्टरनेट, सबैको फोनमा चाहिँ त्यो सुविधा हुन्छ भन्ने हामीले लाग्छ होइन। अब अलिकति आशावादी पनि छौँ गरेका काम अनुसारले। अहिले चाहिँ जस अब सूचना प्रविधिको अध्ययनतिर कुरा गर्नुहुन्छ भने चाहिँ एउटा ठुलो खाडल छ, महिला र पुरुषले यो कम्प्युटर साइन्सहरू पढ्नेको संख्या छ नि, त्यसमा चाहिँ पुरुषहरूको संख्या ज्यादा छ, महिलाको संख्या कम छ होइन। हामीले त्यही भएर पनि स्कलरसिपहरू गर्दाखेरि चाहिँ जस महिलाहरूलाई फोकस गर्ने भनेर चाहिँ स्कलरसिप गराएको थियौँ होइन, स्टेममा 25 जनालाई अस्ति भर्खर हामीले स्कलरसिप दिएको थियौँ, अब पछि उहाँलाई काम खोज्न हामीले सहयोग गर्छौँ। त्यसरी चाहिँ अब बिस्तारै त्यो खाडल पुरिन्छ भन्ने चाहिँ हामीले आशा छ।
अब तपाईँहरू सम्भवतः पहिलो अब समूह नै यसरी लाग्नु भएको छ होइन, यो अब तथ्याङ्कहरू डाटाबारे यो यतिको ध्यान दिएर गर्नुभएको, तर फ्युचर कस्तो छ, कोही के देख्नु भएको छ तपाईँहरूले आफ्नो लागि यस प्रकारको कामको लागि कस्तो खालको फ्युचर देख्नु भएको छ भनौँ न?
अब म चाहिँ अब राम्रै अब जोस अब डिजिटल शिक्षा भनेको कुरा चाहिँ अब अहिलेको अब जोस 50 वर्ष पहिले नपढिकन केही हुँदैन भन्नुहुन्थ्यो जसरी हाम्रो अब हजुरबाहरूको पालामा, अहिले चाहिँ अब यो डिजिटल शिक्षा नभइकन केही पनि गर्न सक्नुहुन्न, सबै कुरा इन्टरनेटमै छ होइन। त्यही भएर पनि अब भविष्य अब भनौँ न त्यो चाहिँ अब हामी अगाडि बढिरहेको, अब डिजिटल साक्षरता बिना केही पनि गर्न असम्भव भएको भएर, र हामी पनि त्यही क्षेत्रमा काम गरिरहेको भएर चाहिँ अब गर्न सक्ने काम नेपाल जस्तो देशको लागि चाहिँ टन्नै छन्। डाटाको क्षेत्रमा गरे पनि, सूचना प्रविधिको क्षेत्रमा गरे पनि, एप डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट जे गरे पनि त्यो गर्न सक्ने काम चाहिँ टन्नै छ। हामी चाहिँ जे होस् अब फ्युचर राम्रै देख्छौँ है।
कोड फर नेपाल नामक संस्थाका रोशन घिमिरे वासिङटनबाट हिजो हामीसँग कुरा गर्दै र कोड फर नेपालबारे जानकारी लगायता उक्त कुराकानी तपाईँले हाम्रो वेबसाइटमा के बेरमा पाउन सक्नुहुनेछ. ठेगाना हो sps.com.au/nepali. जब हामी उक्त कुराकानी वेबसाइटमा राख्नेछौँ र फेसबुक र ट्विटरमा @sbsnepalमा पनि नेपालीमा पनि तपाईँले के बेरमा उक्त कुराकानीको लागि लिङ्क पाउन सक्नुहुनेछ.
तपाईँ SBS रेडियो नेपालीको साथमा हुनुहुन्छ.